This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
सम्पूर्ण श्रोताहरूमा सन्ध्याकालीन नमस्कार गर्न चाहन्छु। एक हप्ताको लामो पर्खाइपछि आज पनि यहाँहरूमा आइसकेको छ प्रवासी एवं नेपाली भाषी भुटानीहरूलाई लक्षित गरी विगत 4 बजेदेखि सञ्चालन हुँदै आएको प्रवासी रेडियो नेपालीस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज लोकप्रिय रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिलामा आज पनि विविध रमाइला प्रस्तुतिका कोशीहरू लिएर समाचार सूचना साहित्य सृजनाका साथै सुमधुर आवाजमा सजिएका कर्णप्रिय गीतहरू लिएर सुनाएर मनोरञ्जन गराउन आज पनि यहाँहरूमा 262 श्रृङ्खला लिएर उपस्थित भइसकेको छु म यहाँहरूकै नियमित प्रस्तुता खगेन्द्र। यो सन्ध्याकालीन समयमा भला कुर्सारी और भला बसिबियालो गर्न तपाईँको रेडियो सेटमा म उपस्थित भइसकेको छु श्रोताबिन। अबको ठिक एक घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछु र तपाईँ पनि मलाई पक्कै पनि साथ दिनुहुनेछ भने पूर्ण आशाका साथ कार्यक्रम अगाडि बढाउन चाहन्छु। हामीलाई 101.5 फ्रिक्वेन्सी मोड्युलेसन अर्थात् डिजिटल अनलाइन www.radio.la.edu.au मार्फत पनि कार्यक्रम अवधिभर संसारभर अनलाइनमा सुन्नुहुनेछ र हामी अनलाइन पनि रहनेछौँ र यस अलावा हामीलाई फेसबुकमा पनि हामी कार्यक्रम अवधिभर अनलाइन रहनेछौँ। यहाँहरूका कुनै प्रतिज्ञा सन्देश समाचार कुनै अनुरोध छन् भनेदेखि चाहिँ हामीलाई फेसबुकमा इन्बक्स गर्न सक्नुहुन्छ जसको लागि www.facebook.com/voiceofshangri-la। यहाँहरू कुनै कार्यक्रम गर्दै हुनुहुन्छ आफ्ना प्रियजन साथीभाइ रेडियो मार्फत पठाउन कुनै सन्देश पठाउन चाहनुहुन्छ भनेदेखि चाहिँ फेसबुक पेज मैले भनिसकेको छु फेरि पनि भन्न चाहन्छु म facebook.com/voiceofshangri-la पोस्ट गर्नुहुन अथवा आफ्नै आवाजमा सन्देश दिन चाहनुहुन्छ भनेदेखि चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 8813-5000 यदि तपाईँ साउथ अस्ट्रेलिया बाहिरबाट हुनुहुन्छ भनेदेखि चाहिँ 08-8813-5000 हान्न नभुल्नुहोला अथवा हामीलाई इमेल radio.nepali@gmail.com पनि सन्देश पठाउन सक्नुहुनेछ। श्रोताबिन हामीले भोइस अफ साङ्गिला विगत 5 वर्षदेखि सञ्चालन हुँदै 4 वर्षभन्दा बढी सञ्चालन हुँदै आएको यहाँहरूलाई अवगतै छ तर हिजोबाट भोइस अफ साङ्गिलाको उमेर भनौँ यहाँका सञ्चालन गरेको ठिक 5 वर्ष पुरा भएको छ र त्यसैले हामी आज भने श्रोताबिनले पठाउनु भएको सन्देश भोइस अफ साङ्गिलालाई दिनुभएको शुभकामना सन्देशहरू यहाँहरूमाझमा प्रस्तुत गर्न चाहन्छु। सम्पूर्ण प्रवासी एवं नेपाली भाषी भुटानीहरूलाई लक्षित गरी सञ्चालन भएको भोइस अफ साङ्गिला आजभन्दा ठिक 5 वर्ष अगाडि अर्थात् 2009 डिसेम्बर 6 स्थापना भएको हिजो ठिक 5 वर्ष पूरा भएर 6 वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा धेरै श्रोताहरूले भोइस अफ साङ्गिलाको जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ। भोइस अफ साङ्गिलामा निम्न व्यक्तिहरूले शुभकामना दिनुभएको छ। आजको दिनसम्म यो प्रवासी रेडियो भोइस अफ साङ्गिला सञ्चालनमा सहयोग गर्नुहुने विशिष्ट व्यक्ति व्यापारी विज्ञापनदाता बुद्धिजीवी वर्ग साहित्यकार गायक कलाकार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने र प्यारा प्यारा श्रोताहरूमा फेरि पनि भोइस अफ साङ्गिलाको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु म। आगामी दिनहरूमा पनि यसै गरी हामीलाई सहयोग गरिरहनुहुन हामी हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले हामीलाई रेडियो सञ्चालनमा ठूलो टेवा मिल्नेछ। म यहाँहरूको नाम पढेर सुनाउन चाहन्छु र उहाँहरू हुनुहुन्छ विजय फम्बो पीके शर्मा प्याकुरेल घनश्याम प्याकुरेल आकाश शैलेश अधिकारी गोविन्द रिजाल भोलानाथ सिपी शर्मा अनिल खड्का अमर पौडेल पदम साक्य र रामकृष्ण निरौला। उहाँहरूले चाहिँ फेसबुक वैशव साङ्गेलाको जन्मदिनको शुभकामना दिनुभएको छ र अन्य श्रोताहरूले पनि यदि तपाईँहरू पनि शुभकामना सन्देश दिन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई सिधै स्टुडियोको टेलिफोन नम्बरमा अर्थात् फेसबुकमा पनि यहाँहरूले यहाँको सन्देश वैशव साङ्गेलाको लागि सन्देश दिन सक्नुहुनेछ। र श्रोताहरू आजदेखि 5 वर्ष पूरा गरेर 6 वर्षमा प्रवेश गरेको छ र कार्यक्रम वैशव साङ्गेलामा यहाँहरूलाई पनि हाम्रो तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी हामीलाई रेडियो वैशव साङ्गेला सहयोग गरिरहन पनि हामी विनम्र अनुरोध गर्दछौँ। श्रोताहरू अबको कार्यक्रम अगाडि बढाउन चाहन्छु आजको पञ्चाङ्गबाट र आज मिति विक्रम सम्मत 2071 साल मङ्सिर 21 गते कृष्ण पक्षको प्रतिपदा तिथि रहेको छ। नेपाल सम्मत 1135 तदनुसार इस्वी सन् 2014 डिसेम्बर महिनाको 7 तारिक यानि कि 2014 डिसेम्बरको पहिलो कार्यक्रम रहेको छ। अहिले यहाँ साउथ अस्ट्रेलियामा बेलुकीको साँझको ठेक 6:30 गइसकेको छ भने नेपालमा अपराह्नको ठेक 2:15 छ यानि कि 2:45 भएको छ। श्रोताहरू कार्यक्रम यहाँहरूलाई मैले प्रस्तुत गरिरहँदा हाम्रा स्वर्गीय नारायण गोपाल स्वर्गीय गायक उहाँलाई स्वर सम्राट भन्ने गर्दछौँ र उहाँकै आवाजमा सजिएको यो गीत यहाँहरूलाई पहिलो साङ्गीतिक स्वरूप राख्ने क्रममा नारायण गोपालको आवाजमा मरे पनि मलाई मेरो देशको माया लाग्छ प्यारो लाग्छ स्वीकार्नुहोस् यो पहिलो राष्ट्रिय गीत। त्यसपछि म अरू कुरा लिएर आउनेछु। रेडियो वैशव साङ्गीला सुन्दै रहनुहोला।
यो छाती भरी मुरी का मुरी नेपाल को माया छ ममरे पनि मलाई खेले जहा मोहर के जहा के आगन प्यारो ये छाती भित्र लुके आउने माया नै माया छ माया नै माया छ ममरे पनि मलाई मेरो देशको माया छ यो छाती भरी मुरी का मुरी नेपालको माया छ ममरे पनि मलाई माटोको माया छ बिराका छोरा नेपाली मेरा पुर्खाको माया छ पुर्खाको माया छ ममले पनि मलाई मेरो यो छाती भरी मुरी का मुरी नेपालको माया छ ममरे पनि नेपालको माया छ
मरे पनि मलाई मेरो देशको माया छ, यो छातीभरि मुरी मुरी नेपाल र नेपालीको माया छ भन्दै थिए स्वर सम्राट नारायण गोपाल। र जो आजको यो पहिलो बसाईमा मैले सङ्गीत स्वरूप राष्ट्रिय गान सुनाएँ स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको निकै रमाइलो गीत यहाँहरूलाई मैले प्रस्तुत गरेँ। श्रोताहरू एकैछिन भए पनि आफ्नो देशको माया पक्कै पनि यहाँहरूले सम्झनु भयो यस गीत मार्फत। गीतले भने मोबजिम नारायण गोपालले भने जस्तै म मरे पनि मलाई भनेर पक्कै पनि तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ चाहे आफ्नो देशदेखि बाहिर हुनुहुन्छ भने आफ्नो देशलाई एकैछिन भए पनि यो गीतले मनोरञ्जन गरायो भन्ने मैले पक्कै पूर्ण आशाका साथ कार्यक्रम अगाडि बढाउन चाहन्छु। श्रोताबिन कार्यक्रम हो भोइस अफ साङ्गिला रेडियो 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म यानि कि 36 देखि 37 बजेसम्म आउने कार्यक्रम भोइस अफ साङ्गिला यहाँहरूकै लोकप्रिय कार्यक्रम हो। र यहाँहरूलाई मैले अहिले भर्खरै सुनाए स्वर्गीय गायक स्वर सम्राट नारायण गोपालको। यसै सन्दर्भमा उहाँले केही दिन अगाडि उहाँको स्मृति दिवस मनाइएको छ र स्वर्गीय स्वर सम्राट नारायण गोपालको 24 स्मृति दिवस को सन्दर्भमा म कुरा गर्न चाहन्छु। स्वर्गीय स्वर सम्राटको सम्झनामा गत शुक्रबार महाराजगंजमा रहेको उनको शालिगमा माल्यार्पण गरेर दिनभर विभिन्न कार्यक्रम गरिएको छ। विक्रम सम्बत 1996 बाबु आशा गोपाल र आमा रामदेवी गुरूपचार्यको कुखबाट काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको 2047 मंसिर 19 गते निधन भएको थियो। उनले करिब 500 नेपाली गीत गाएका छन्। उनीद्वारा संगीतबद्ध गीतहरू नेपाली गीत संगीतको आकाशमा सदाकाल जय बनेका छन्। 2017 रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराएपछि नारायण गोपालले आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेका थिए। नारायण गोपालको आवाजमा जादु छ, मिठास छ, दर्द छ, मोहिनी छ अनि प्रत्येक गीतले मुटु छोइदिन्छ, पाइला फर्काइदिन्छ, आँखा रसाइदिन्छ, सपना जगाइदिन्छ, फूल फुलाइदिन्छ। उनको स्वरमा डुब्नेहरूको यो स्वरलाई यसै गरी डुबेका छन्। वास्तवमै श्रोताहरू उहाँको गीतहरू मन नपराउने कमै होलान्। हुन त अहिलेका भाइ बहिनीहरूले चाहिँ अलिकति पप आधुनिक गीत रक गीतहरू गीत मन पराउने गर्छन् तर नारायण गोपाल भनेका यस्ता व्यक्ति हुन् उहाँका गीत सुन्ने बित्तिकै अर्कै आवाज हुन्छ, अर्कै आनन्द आउँछ। र विक्रम सम्बत 1996 असोज 18 गते आशा गोपाल गुरूपचार्य र रामदेवी गुरूपचार्यको सन्तानका रूपमा काठमाडौँ किलागलमा जन्मिएका नारायण गोपाल 4 दाजुभाइ र 3 दिदी बहिनी मध्येका एक थिए। काठमाडौँको किलागलमा जन्म भए पनि नारायण गोपालको बाँकी जीवन पोखरा हेटौँडा काठमाडौँको ठमेल नरसिंह चोक अनि महाराजगंज क्षेत्रमा बित्यो। किलागलमै रहँदा पिता अशोक गोपाल गुरूपचार्य र मित्र मणिक रत्न थापित प्रेमध्वज प्रधान राममान त्रसितको संगतले उनी गायक भइसकेका थिए। विक्रम सम्मत 2027 फागुनमा पेमालाका साथ विवाह भएपछि उनी पोखरा पुगे। उनले 2023 रेडियो नेपालबाट सर्वोत्तम संगीतकार पुरस्कार, 2024 सर्वोत्तम गायक, 2039 रत्न रेकर्ड पुरस्कार, 2033 गोर्खा दक्षिण बाहु चौथो, 2040 इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, 2044 छिन्नलता पुरस्कार, 2045 जगदम्बा श्री, 2047 उर्वशी रंग, 2048 मरणोप्रान्त त्रिशक्ति पट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार प्राप्त गरेका थिए। बागिना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं संचार मन्त्रालयका सल्लाहकार समेत भएका थिए। नारायण गोपाल 2035 प्रज्ञा भवनको रंगमञ्चमा सम्झनाको रातमा निस्कँदा उनको विरूद्ध हुटिङ भएको थियो। सहपाठीहरू सम्झन्छन् त्यस बेला पहलमान नारायण गोपाल दर्शमाथि यसरी खनिए कि को हो त्यो कराउने, लड्ने भए यहाँ आऊ वाई वान बाई वान भनेर पनि त्यसरी उहाँप्रति सद्भाव गराउने र उहाँलाई विरोध गर्ने प्रति उहाँहरूले प्रतिकार गरेका थिए। श्रोताबिन, मैले यो नारायण गोपाल प्रति मैले छोटो यो प्रस्तुत गरे। नारायण गोपाल भन्ने बित्तिकै 2047 सालमा मङ्सिर 19 गते उहाँको निधन भएको थियो र उहाँकै निधनमा गत शुक्रबार नेपालमा र नारायण गोपाल लाई चिनेर जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ उहाँहरूले विविध कार्यक्रममा देश विदेशमा नेपाल बाहिर जहाँ पनि उहाँको कार्यक्रम उहाँकै स्मृतिमा कार्यक्रम मनाइएको छ, विभिन्न पत्रक पत्रिकामा समाचार प्राप्त भएका छन् र यसै सन्दर्भमा उहाँको गीत सुनाएर उहाँको प्रशंसा गरेर यो कार्यक्रम 1 घण्टा पक्कै पनि हामीलाई अपर्याप्त हुन्छ। त्यसैले मैले छोटो उहाँको सम्झना स्वरूप यहाँहरूलाई मैले प्रस्तुत गरेँ नारायण गोपाल सम्बन्धीको छोटो चर्चा र उहाँको जुन आत्माले शान्ति पाओस्, शिर शान्तिको कामना गरौँ र हामी पनि सम्पूर्ण वैष्णव सागिलाको तर्फबाट र सम्पूर्ण श्रोताहरूको तर्फबाट स्वर्गीय सम्राट स्वर सम्राट नारायण गोपालप्रति श्रद्धासुमन गर्दै उहाँकै स्वरबद्धमा अर्को एउटा निकै चर्चित गीत रहेको छ, यो गीत प्रस्तुत गर्न चाहन्छु श्रोताबिन। जुन रहेको छ, जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ, कुन गीत हो त त्यो टिपेको फुल सुन्नु, अघि अरू बाँकी गीत रेडियो वैष्णव साङ्गीला सुन्दै रहनु होला।
मनमा
जुन फूल मैले चाहेको थिए। श्रोताहरू, म नारायण गोपाल भन्न खोजेको त होइन, तर उहाँसँगै मैले गीत गाउन प्रयास गरेँ। प्रयास नै ठुलो हो। भन्दै कार्यक्रम दोस्रो साङ्गीतिक पछि कसैले पछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम हो भोइस अफ साङ्गीला, रेडियो डिलाइट 101.5 मेगाहर्ज तरङ्ग अन्तर्गत भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। र श्रोताहरू, कार्यक्रम प्रस्तुत गरिरहँदा फेरि पनि नारायण गोपालप्रति हामी सम्पूर्ण श्रोताहरू र भैसव साङ्गीलाको तर्फबाट पनि हामी पुनः उहाँलाई उहाँको सम्झनामा फेरि पनि श्रद्धा सुमन गर्न चाहन्छौँ। र श्रोताहरू, म विगतको कार्यक्रममा झैँ आज पनि पानीको कुरा गर्छु। पानी जीवनमा नभइ नहुने कुरा हो। पानी एउटा प्राण हो। पानी जीवनमा नहुने र जति जता जता हामी जता फर्क्यौँ हामीलाई पानीको आवश्यकता पर्छ। त्यसैले हामी पानीलाई जीवन सम्झ्यौँ र पानी जीवन पनि हो। र पानीका सन्दर्भमा फेरि पनि म आज प्रस्तुत गर्न चाहन्छु। र पानी पिउनुको कसरी पिउने, केमा राखेर पिउने, कस्तो पिउने, अब यो संस्कार अनुसार यो हिन्दू संस्कारमा प्रचलित छ। यहाँहरूलाई म प्रस्तुत गर्न चाहन्छु फटाफटै झिलो नगरिकन। तामाको विशेष महत्त्व छ हिन्दू संस्कारमा। पूजा पाठदेखि हरेक काममा तामाको भाँडोमा प्रयोग भाँडोको प्रयोग गरिन्छ। तामालाई पवित्र धातु पनि मानिन्छ। शास्त्रमा सुन चाँदी र तामालाई पवित्र धातु भनिएको छ भने स्टिल वा अल्मिनियम यथा हलुङ्गे भाँडालाई अपवित्र भनिएको छ। पूजामा तामाको भाँडा प्रयोग हुने कारण पनि यही हो। सुन चाँदी महँगो भए पनि तामाको मूल्य तुलनात्मक रूपमा सस्तो छ। पानी राख्न वा पानी पिउन उत्कृष्ट तामालाई पनि तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ट मानिन्छ। तामाको भाँडामा राखेको पानी पिउनु उत्कृष्ट मानिएको आजसम्म पनि हामीलाई पक्कै पनि यहाँहरूलाई थाहा हुन सक्छ। राति मा तामाको भाँडामा पानी राखेर रा, बिहान पिउँदा धेरै नै फाइदा हुने शास्त्रमा उल्लेख गरिएको छ। तामामा कीटाणु नाशक तत्व हुने हुँदा तामाको भाँडामा राखेको पानी सबैभन्दा स्वस्थ मानिन्छ। तामाको भाँडामा राखेको पानीले शरीरमा रहेका विषाक्त तत्व पनि बाहिर निकाल्न मद्दत गर्छ। 8 घण्टा राख्नुहोस् तामाको भाँडामा। कम्तीमा 8 घण्टा राखेको पानी सबैभन्दा उत्कृष्ट मानिन्छ। यो पानी स्वास्थ्य मात्र नभएर लाभदायक पनि हुन्छ। जसलाई चिसो लाग्ने समस्या हुन्छ भने त्यस्ता व्यक्तिले तामाको भाँडोमा अलिकति तुलसीको पात राखेर राखेको पानी पिउँदा रोगबाट मुक्ति मिल्दछ। थाइराइडको, कति श्रोताहरू थाइराइडको पनि रोगी हुनुहुन्छ, औषधि खाइरहनु भएको छ भने पनि थाइराइडको श्रोताहरूले यो फेरि पनि सुन्न म आग्रह गर्न चाहन्छु। थाइराइडको नियन्त्रित थाइरेक्सिक थाइरेक्सिन हार्मोन्स असन्तुलित भयो भने थाइराइडको रोग हुन सक्छ। थाइराइडको प्रमुख लक्षण मानिस दुब्लाउँदै जाने हो। अत्याधिक थकान हुनु, गलेको महसुस हुनु हुने पनि यसले देखाउँछ। तर यस्तो समस्या हुनेलाई तामाको भाँडामा राखेको पानी सेवन गर्दा निको हुने विज्ञहरूको भनाइ छ। तामाको भाँडोमा राखेको पानीमा रोगसँग लड्ने क्षमता हुन्छ र यसले शरीरको रोग प्रति रोधात्मक क्षमतालाई पनि अगाडि बढाउन सघाउँछ। त्यसैले श्रोताहरू, तामाको भाँडोमा राखेको पानी निकै फलदायी हुने रहेछ भन्ने यहाँहरूले जानकारी पाउनुभयो भन्ने मैले आशा लिँदै श्रोताहरू, फेरि पनि म अर्को एउटा धर्म संस्कृतिकै बारेमा चर्चा गर्न चाहन्छु जुन रहेको छ। पलङ, पलङ भन्नु बित्तिकै खाट, हाम्रो सरल भाषामा भन्नुपर्दा खाट भन्छौँ। तर खाट राख्दा हामीले घरको कुन दिशाबाट फर्काउँदा, आफ्नो सिराने कतापट्टि फर्काउँदा राम्रो, कुन दिशाबाट पट्टि फर्काउँदाखेरि चाहिँ लक्षण हुन्छ, राम्रो हुन्छ भन्ने कुराको सवालमा प्रस्तुत गर्न चाहन्छु श्रोताहरू। घरमा पलङ केवल सुत्ने वस्तुको रूपमा बुझ्न नहुने वास्तुशास्त्रीहरू बताउँछन्। र पलङले सकारात्मक र नकारात्मक ऊर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दादेखि अन्य प्रयोगमा पनि ख्याल गर्नुपर्ने वास्तुविदहरूको भनाइ छ। त्यसै गरी घरको गलत दिशामा पलङ राखेमा मान्छेलाई निन्द्रा नलाग्नेदेखि तनाव हुने समसम्मका समस्यामा हुने समेत वास्तुशास्त्रमा उल्लेख गरिएको छ। त्यसै गरी श्रोताहरू, गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन्छ। यदि तपाईँ दाम्पत्य जीवनमा हुनुहुन्छ भने यो आजदेखि मैले म अब भन्दै जान्छु त्यो नियमहरू पालन गर्नुहोस्। यदि तपाईँ दाम्पत्य जीवनको योजनामा हुनुहुन्छ भने पनि अब आगामी दिनमा पनि यो कुराहरू ख्याल गर्नु हुन म अनुरोध गर्न चाहन्छु। कोठामा कोठाको ढोकाको नजिकै पलङ राख्नु हुँदैन, ढोकाको नजिक पलङ नराख्नुहोस्, खाट नराख्नुहोस्, खटिया नराख्नुहोस्। ढोकाको नजिकै पलङ राख्दा यसबाट वास्तु जो दोष उत्पन्न हुने समस्या हुन्छ। यस्तो पलङमा सुत्दा निन्द्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ। र पलङको अगाडि पर्ने गरी ऐना नराख्नुहोस्। पलङको अगाडिपट्टि ठिकै तपाईँ सुत्नुहुन्छ भने त्यो तपाईँको सुतेको दृश्य चाहिँ ऐनामा नदेखियोस्। सुत्ने पलङको अगाडि पर्ने गरी ऐना नराख्नुहोस्। त्यस्तो दृष्टिले राम्रो मानिँदैन। ऐनाले पलङको प्रतिबिम्ब दिनु झनै नराम्रो मानिन्छ। यसले परिवारमा अशान्ति हुने वास्तुविदको भनाइ छ। त्यसै गरी पलङको उचाइ कति अग्लो खाटमा सुत्ने, अस्ट्रेलियामा त उच्च खाट पाइन्छ तर वास्तुशास्त्रमा भने बमोजिम खाट कस्तो राख्नुपर्छ। फेरि पनि पलङ अति होचो वा अति अग्लो हुनु वास्तुको दृष्टिले राम्रो मानिँदैन। पलङको तलपट्टि ऊर्जा जम्मा हुने र उक्त ऊर्जा शरीरमा फैलिने भएका कारण पलङको उचाइमा ध्यान दिनुपर्छ। पलङको तल सामान राख्नु खराब मानिन्छ। यहाँदेखि पलङ मुनि यहाँदेखि भन्छौँ हामी खाटा मुनि चाहिँ सामान राख्नु हुँदो रहेछ है। मेरो पनि केही सामान छ, म अहिले गएर झिकिहाल्छु सुताहरू। र सामान चाहिँ खाट पनि राख्नु अशुभ मानिने रहेछ, खराब मानिने रहेछ। सिरानी भित्तोपट्टि हुनु राम्रो, सुत्ने ओछ्यानमा सिरानी भित्तापट्टि हुनु राम्रो मानिन्छ। यसले सुत्ने मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्दछ। सिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक ऊर्जा नष्ट हुने र नकारात्मक ऊर्जा जम्मा हुने मानिन्छ। त्यसैले तपाईँको सिरानपट्टि झ्याल छ भने पनि झ्याल नराख्नुहोस्। त्यसले नकारात्मक ऊर्जा प्रदान गर्नेछ र तपाईँको सकारात्मक चाहिँ नष्ट पारिदिने र नकारात्मक चाहिँ ऊर्जा जम्मा गर्ने गर्छ। त्यसैले तपाईँको सिरान चाहिँ झ्यालपट्टि छ भने आजै फर्काउनुहोस् र अर्कैपट्टि बनाउनुहोस्। र पलङको आसपास यी निम्न कुराहरू छन् श्रोताहरू, नजिकै टिभी, फ्रिज, कम्प्युटर आदि इलेक्ट्रोनिक ग्याजेटहरू हुन्छन्। यी इलेक्ट्रोनिक ग्याजेटहरू पनि सामान राख्दछन्, यी राख्नु पनि घातक मानिन्छ। यस्ता सामग्रीले नकारात्मक ऊर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलङको नजिक राख्नु हुँदैन। त्यसै गरी सुत्ने कोठामा पानीका तस्बिर पनि नभएको राम्रो मानिन्छ। त्यसैले श्रोताहरू, खाट कता राख्ने, कसरी कुन दिशामा राख्ने, कस्ता चिजहरू राख्ने, नजिक नराख्ने भन्ने सवालमा मैले यहाँहरूलाई मैले यो प्रस्तुत गरेँ। त्यसै गरी रेडियो वैशव साङ्गीला सुनेर यहाँहरूमा पनि कुनै यस्ता सामग्री छन् भने हामीलाई फेसबुक पेजमा पनि इन्भल्भ गर्न सक्नुहुन्छ, यानि कि radio.nepali@gmail.com पनि इमेल देखेर पठाउन सक्नुहुन्छ भन्ने। कार्यक्रमको तेस्रो साङ्गीतिक कोसेली राख्ने बेला भएको छ। फेरि पनि उनै स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको गीत श्रोताहरूलाई मैले लगातार रूपमा नारायण गोपालकै गीत सुनाएँ, किनभने स्वर सम्राट नारायण गोपाल नेपाली माझका नेपालीका मुटु हुन्, त्यसैले नेपालीकी संगीतका राजा हुन्। त्यसैले केही दिन अगाडि उहाँको स्मृति मनाइएको सन्दर्भमा हामीले पनि आज वैशव साङ्गीला मार्फत सम्पूर्ण श्रोताहरूलाई उहाँकै गीत केही गीत सुनाएर स्मृति दिवस मनाऊ भन्ने सवालमा मैले आज अबको क्रममा तेस्रो गीत साङ्गीतिक कोसेली राख्न चाहँदैछु। स्वीकार्नुहोस् यो तेस्रो साङ्गीतिक कोसेली, नारायण गोपालको आवाजमा रहेको विदाई माया। स्वीकार्नुहोस् यो गीत।
नेपाली मन नेपाली पनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा
श्रोताहरू कार्यक्रम वैशव साङ्गेलामा पुनः स्वागत गर्न चाहन्छु। यो विदाई माया हजुर रह्यो भन्दै थिए स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यो तेस्रो साङ्गीतिक कोसेलीपछि पुनः स्वागत गर्न चाहन्छु र बेलुकाको ठिक 7:02:51 गइसकेको छ भने यहाँहरूलाई म सरासरी साताभरिका ताजा समाचार लिएर समाचार प्रस्तुत गर्न चाहन्छु। स्वीकार्नुहोस् समाचार। समाचारको सिलसिला प्रारम्भ गर्न चाहन्छु प्रमुख प्रसंगहरूबाट। अस्ट्रेलियाको तल्लो सदनले आप्रवासन सम्बन्धी कानूनमा परिवर्तन गर्ने विधेयक पारित गरेको छ। शरणार्थी आप्रवासीलाई अस्थायी प्रवेशाज्ञा दिने विषय समेत समेटिएको विधेयक तल्लो सदन सिनेटले पारित गरेको हो। जिनो मत अन्तरले मात्रै पारित भएको हो। सिनेटमा भएको मतदानमा विधेयकको पक्ष 34 र विपक्षमा 32 मत परेको एक पत्रिकाले छापेको छ। यो विधेयक माथिल्लो सदन र हाउस अफ द रिप्रेजेन्टेटिभबाट पारित भएपछि कानूनको रूपमा आउनेछ। विधेयक पारित भएमा शरणार्थीले अस्ट्रेलियामा 3-5 वर्षसम्म बस्न र काम गर्न अनुमति पाउनेछन्। सन् 2012 यता 30,000 भन्दा बढी शरणार्थीले अवैध रूपमा अस्ट्रेलिया प्रवेश गर्न खोजेका छन्। यदि यो कानून कार्यान्वयनमा आएमा उनीहरूले काम गर्ने अधिकार पाउनेछन् भने दक्ष कामदार वा अरू क्षेत्रमा भिसाका लागि समेत आवेदन दिन पाउनेछन्। 3-5 वर्षको समयमा स्थायी भिजा नपाएको खण्डमा भने उनीहरूलाई आफ्नै देश फिर्ता पठाइनेछ। विशेष गरी अफगानिस्तान, श्रीलंका, इराक र इरानबाट अस्ट्रेलियामा शरण खोज्दै जानेको संख्या उच्च रहेको बताइएको छ। अस्ट्रेलियाको विभिन्न राज्यमा रहेर नेपाली खेलाड़ीहरूको भेटघाट र प्रतियोगितात्मक कार्यक्रम आयोजना हुने भएको छ। क्रिसमसको अवसरमा यही डिसेम्बर 27 र 28 मेलबर्नमा आयोजना गरिएको छ। नेप्लिस एसोसिएसन अफ भिक्टोरियाले मेलबर्नमा कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी लागेको बताएको छ। कार्यक्रममा क्रिकेट, टेनिस, टेबल टेनिस, गल्फ, ब्याडमिन्टन लगायतका प्रतियोगितात्मा नेपाली समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। डिसेम्बर 28 कलिहुड टाउन हलमा पुरस्कार वितरणका साथै डिनरको आयोजना गरिएको छ। नेपाली समुदायमा खेलकुदका गतिविधिको प्रवर्तन गर्न नेपाली समुदायको बीचमा सौहार्दपूर्ण सम्बन्धमा कायम गर्न कार्यक्रमको आयोजना गरिएको नेप्लिस एसोसिएसन अफ भिक्टोरियाले जनाएको छ। यसअघि पहिलो भेटघाट कार्यक्रम नेप्लिस रिक्रिएसनल क्लबको आयोजनामा सिडनीमा सम्पन्न भइसकेको छ। कार्यक्रमलाई नेप्लिस रिक्रिएसनल क्लब सिडनी, नेप्लिस एसोसिएसन अफ क्विन्सल्याण्ड, अस्ट्रेलियन नेप्लिस फ्रेण्डसिप सोसाइटी क्यानबेरा, एनआरएन स्टेट काउन्सिल भिक्टोरियाका साथै नेपाली समुदायका संस्थाहरू, खेलकुद क्लब एवं संघ संस्थाहरूको सहयोग रहेको बताएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिण एसियाली देशहरूमध्ये नेपाल दोस्रो उत्कृष्ट लगानी गन्तव्य रहेको उल्लेख गरेको छ। संसारका 189 देशमा लगानीका लागि आवश्यक पर्ने व्यावसायिक वातावरण अध्ययन गरेर विश्व ब्याङ्कले हरेक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्छ। विश्व ब्याङ्कको प्रतिवेदन अनुसार दक्षिण एसियामा श्रीलंकापछि नेपाल उत्कृष्ट लगानीको गन्तव्य रहेको बताइएको छ। प्रतिवेदनमा दक्षिण एसियाका मालदिव, भूटान, पाकिस्तान, भारत, बंगलादेश र अफगानिस्तानमा भन्दा नेपालमा लगानी गर्न सहज रहेको उल्लेख गरेको छ। ब्याङ्कले व्यवसायका लागि चाहिने 11 क्षेत्र का नीतिगत सुधार एवं व्यवसाय मैत्री वातावरणका आधारमा लगानी गन्तव्य छनौट गरेको हो। एक वर्ष यता नेपालमा बन्दरगाह ताल जस्ता गतिविधिमा कमी आएका कारण नेपाल व्यवसाय विश्वव्यापी रूपमा सूचीमा रहेको र 108 स्थानमा छ। गत वर्ष नेपालमा यस्तो लगानी गन्तव्यको सूचीमा 109 स्थानमा परेको थियो। भारतीय संचार माध्यम आजक तकको अनलाइनमा संस्करणले नेपालमा पक्र परेका भनिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठनको अलकायदाका सम्बद्ध लडाकु भारतमा आक्रमण गर्न तयार रहेको अवस्थामा पक्र परेको दावी गरेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञनारायण शर्मालाई उद्धृत गर्दै आजकले भारत र काठमाडौँमा आक्रमण गर्न तयार गरेको ती लडाकुलाई नेपाल प्रहरीको विशेष अपरेशनमा समातिएको दावी गरेको छ। आइतबार एक राष्ट्रिय दैनिकले 20 कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदासँग आबद्ध अथवा सम्बद्ध व्यक्ति पक्राउ परेको समाचारमा उल्लेख छ र परेको समाचारमा स्रोतलाई उद्धृत गर्दै एक पत्रिकाले छापेको छ। पक्राउ पर्नेमा 12 भारतीय, 6 जना पाकिस्तानी र 2 नेपाली रहेको भारतीय संचार माध्यमले दावी गरेको छ। यो अपरेशनका लागि शुक्रबारदेखि नै भारतीय सुरक्षा अधिकारीहरू नेपालमा रहेको खुलासा गरेको छ। पक्राउ परेकाहरूलाई भारत लैजाने विषयमा समेत कुरा भइरहेको समाचारमा उल्लेख छ। फिलिपिन्समा आँधीका कारण 500,000 मानिस घरबार विहीन भएका छन्। फिलिपिन्समा आएको समुद्री आँधी हगुपिटले हजारौं घरहरू बगाएको छ। बीबीसीका अनुसार अहिलेसम्म कुनै ठूलो मानवीय क्षति भएको समाचारमा भने आएको छैन, तर घण्टौंसम्म तीव्र गतिमा आएको हगुपिट आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। धेरैजसो ठाउँमा बिजुली र टेलिफोन सेवा अवरुद्ध भएका कारण क्षतिको यकिन पूर्ण विवरण प्राप्त गर्न नसकेको फिलिपिन्स सरकारले जनाएको छ। पाकिस्तानी सेनाले त्यहाँ अलकायदाका एक वरिष्ठ नेता मारिएको जनाएको छ। उनी कार्यवाहीका क्रममा खनिबार मारिएको समाचारमा उल्लेख छ। अफगानिस्तान सीमा नजिकै उत्तर पश्चिमी पाकिस्तानमा ती नेता मारिएको सुरक्षाकर्मीले जनाएका छन्। पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति प्रकाशन गरी सो विषयमा जानकारी दिएको हो। सो विषयमा अलकायदाको भनाई भने आएको छैन। मारिने ती अलकायदाका नेता नाम पनि दिएको छ। उनी अदनान एल सुक्रिज महाज रहेको पाकिस्तान सरकारले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ। दक्षिणी बाजिरिस्तानमा पाकिस्तानी सैनिकले ती नेता रहेको आशंकामा कारवाही थालेको थियो। सो कारवाहीमा परि उनी मारिएको र कारवाहीका क्रममा अरूलाई केही पनि पक्राउ गरिएको समाचारमा उल्लेख छ। श्रोताहरू अहिले सुन्नुभयो देश देश विदेशमा रहेका ताजा समाचारको सङ्गालो समाचार मैले प्रस्तुत गरेँ। अब श्रोताहरू, अहिले मङ्सिर महिना छ, मङ्सिरमा हामी के गर्छौँ? मुख्यतः हामी नेपालीहरूको हिन्दू संस्कार अनुसार बिहे गर्छौँ र असार महिनामा मानो रोपेर मङ्सिरमा मुरी उब्जाउने हाम्रो नेपालीहरूको कृषि प्रधान देश नेपाल, भुटान, भारत रहेको छ। त्यसै गरी उहाँहरूले खेती गरेको यही मङ्सिर महिनामा हामी उठाउने गर्छौँ, धान काट्ने गर्छौँ। त्यसैले समग्रमा मङ्सिर महिनालाई समेटेर एउटा गीत प्रस्तुत गर्न चाहन्छु म। स्वीकार्नुहोस् यो गीत बालकृष्ण सिकदेवको आवाजमा रहेको, त्यसपछि म अरू खुराक लिएर आउनेछु। श्रोताहरू, यो चौथो साङ्गीतिक कसरीपछि पुनः स्वागत गर्न चाहन्छु। भोइस अफ साङ्गीत लामा, मैले भर्खरै यो बालकृष्ण सिग्देलको आवाजमा रहेको मङ्सिरको गीत जुन दाईँ बरदो मैले प्रस्तुत गरेँ, किनभने अहिले मङ्सिर महिना छ, असारमा मानो रोपेर मङ्सिरमा मुरी उब्जाउने उद्देश्यका साथ लगाइएको खेती मङ्सिरमा उठाउने गरिन्छ र दाई गर्नुपर्छ। दाई गरेपछि बिटा कुटिन्छ, धान काटिन्छ, बिटा लगाइन्छ, त्यसपछि त्यसपछि धान झारिन्छ, कुन्यु लाइन्छ, दाई गरिन्छ, त्यसपछि पराल छिरोलेर धान बताइन्छ, धान घरमा लगिन्छ, त्यसै गरेर अन्नको घरमा अन्न लगिन्छ। यस्तै विविध जो छन् नेपाली संस्कारहरूमा एउटा संस्कार हो यो नेपाली गर्ने, कृषकले गर्ने एउटा मुख्य काम पनि रहेको छ। र श्रोताहरू, मैले अलिकति अगाडि मैले यहाँलाई भन्न भुलेको छु, अर्को एउटा संस्कार रहेको छ जुन हाम्रो हिन्दू संस्कारमा धामी झाँक्री, यो गीत पनि म प्रस्तुत गर्न चाहन्छु। केही बेर पछाडि भैषव साङ्गेलामा आज चिन्ता छ, सम्पूर्ण श्रोताहरू चिन्ता हेर्न आउनुहोला भन्दै कार्यक्रम अर्को कोसेली प्रस्तुत गर्न चाहन्छु। जुन कोसेली रहेको छ हाम्रो छोरी चेलीलाई नभएर छोराहरूलाई काम लाग्ने कि पुरुष जातिलाई काम लाग्ने चिज हो। हुन त महिला दिदी बहिनीहरूले छोरा जातिलाई मात्रै, छोराको मात्रै कुरा गरौँ नभन्नु होला, मैले योभन्दा अगाडि मैले सबैलाई काम लाग्ने कुरा गरेको छु। कहिलेकाहीँ प्रसङ्गवश पुरुषहरूको लागि पनि कुरा गर्नुपर्ने हुन्छ। र हामी तिन दिन चाहिँ दाह्री कपाल काट्नु नहुने रहेछ, तर कुन कुन दिन हो त कतिलाई त मलाई पनि याद थिएन, तर मैले केही बेर अगाडि मैले यो भेटाएँ र यो एक पत्रिकामा, र यसलाई प्रस्तुत गर्न चाहन्छु। र धर्मशास्त्रमा जीवनका नियमहरू उल्लेख छन्, त्यसमा दाह्री र कपाल काट्ने नहुने दिन समेत उल्लेख गरिएको छ, र यी दिनमा दाह्री कपाल काट्दा अशुभ हुने मानिन्छ। त कुन कुन दिन हुन् त श्रोताबिन? श्रोताबिन, यी दिनमा नकाट्नुहोस् कपाल, कपाल र शास्त्रका अनुसार मङ्गलबार, बिहिबार र शनिबार, फेरि भन्छु म, मङ्गलबार, बिहिबार र शनिबार कपाल काट्नु हुँदैन। दाह्री भनेकै छैन है मेरो श्रोताहरू, कपाल चाहिँ मङ्गलबार, बिहिबार, शनिबार। त्यसै गरी यसले अशुभ गराउने विश्वास छ। ज्योतिष शास्त्रका अनुसार पनि मङ्गलबार मङ्गलको दिन हो, शनिबार पनि मङ्गलको निवास हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ। शनिबार पनि मङ्गलको निवास हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ। मङ्गलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव हुने उल्लेख गरिएको छ र अशुभ गरिएको छ। त्यसै गरी शास्त्रका अनुसार मङ्गलबार कपाल काट्दा 8 महिना कम हुन्छ मान्छेको आयु, बिहिबार लक्ष्मीको दिन मानिन्छ। शास्त्रका अनुसार मङ्गलबार कपाल काट्दा 8 महिना कम हुन्छ मान्छेको आयु र बिहिबार लक्ष्मीको दिन मानिन्छ। यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने, दुखी हुने सम्भावना हुन्छ। शनिबार कपाल काट्दा 7 महिना आयु कम हुने विश्वास गरिन्छ। श्रोताबिन, आयु घट्ने रहेछ, अब म कपाल लामो पाल्छु, तपाईँहरू पनि लामो पाल्नु होला, हामी मिलेर कपाल काट्नुपर्छ, कुन बार काट्दा राम्रो हामी सल्लाह गरौँ है त श्रोताबिन। बाँकी रहेका सोमबार, बुधबार, शुक्रबार र आइतबार कपाल काट्नु राम्रो मानिने रहेछ। भनेपछि मङ्गलबार, बिहिबार र शनिबार चाहिँ कपाल काट्नु नहुने रहेछ भनेर पनि शास्त्रमा उल्लेख गरिएको बताइएको छ। त्यसै गरी अर्को रहेको छ नङ टोक्ने बानी। नङ हामी टोक्छौँ, हामी प्रसङ्गवश हामीलाई कोहीसँग गफ गऱ्यौँ, केही रेडियो सुन्यौँ अथवा केही कार्यक्रम हेरिरहेका छौँ, सुन्दैछौँ भने पनि हामी नङ टोक्ने बानी गर्छौँ, तर नङ टोक्नु राम्रो होइन। मैले विगतका कार्यक्रममा मैले नङको बारेमा उल्लेख गरेको थिएँ, तर आज थोरै अलिक छुट्टै प्रसङ्ग रहेको छ। कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ, तर यो बानी वैज्ञानिक दृष्टिले त नराम्रो मानिन्छ नै, तर धार्मिक दृष्टिले समेत यसलाई अशुभ मानिन्छ। धर्मग्रन्थले मानिसको आयु 100 वर्षभन्दा बढी हुने, तर हाम्रा आनी बानीका कारण कम हुँदै गएको उल्लेख गरेका छन्। यस्तै अशुभ र आयु घटाउने बानी मध्ये मानिन्छ नङ टोक्ने बानी। त्यसैले नङ टोक्नु भयो भने तपाईँको आयु घट्न पनि सक्छ श्रोताहरू। त्यसैले नङ टोक्ने बानी, नङ लामो छ भने नेलकटले काट्नुहोस्, सुविधा छ। र आयु घटाउने भनेर धर्मग्रन्थमा उल्लेख गरिएका केही व्यवहारको चर्चा गरिएको छ, चर्चा गर्न चाहन्छु श्रोताहरू। जुन मानिस अस्थिर छ र नङ टोक्छ, उसको मन अशुद्ध हुन्छ र चञ्चल हुने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। यस्ता व्यक्तिको मृत्यु पनि छिटो हुने उल्लेख गरेको छ। त्यसैले नङ टोक नटोक्नुहोस्, तपाईँको नङ टोक्ने बानी छ भने अहिले सुनिरहनु भएको छ होला, थापक्कै छोडिहाल्नुहोस्। यस्ता व्यक्तिको अल्प आयुमै मृत्यु हुन सक्छ, छोटो आयुमै मृत्यु हुन सक्छ, र यहाँहरूले नङ टोक्नु बानी छ भने अहिलेबाट छोड्नुहोस्। क्रोधहीन सत्य बोल्ने र हिंसा नगर्ने व्यक्तिको आयु मात्र 100 वर्ष वा त्यसभन्दा बढी हुन्छ, तर हिंसा गर्ने र अन्य मानिसलाई समेत दुर्व्यवहार गर्ने परपुरुष वा परस्त्रीको संगत गर्ने मानिसको आयु छोटो हुने शास्त्रमा उल्लेख गरिएको छ। रातिको समयमा कपाल कोर्ने, आँखामा गाजल लगाउने, दाँत माझ्ने काम अशुभ मानिन्छ, तर दाँत मान्ने चाहिँ श्रोताहरू अशुभ मानिन्न होला, किनभने डक्टरले बिहान एकचोटि बेलुका एकचोटि दाँत मान्नुपर्छ भनेर सल्लाह दिइन्छ, तर यो धार्मिक विश्वास अनुसार चाहिँ बेलुका अथवा राति दाँत मान्नु राम्रो होइन। एक काम रातिमा गर्ने व्यक्तिको पनि आयु छोटो हुने शास्त्रमा उल्लेख गरिएको छ। औँसी पूर्णिमाको दिन वा रातमा पनि यो कपाल कोर्ने र नङ काट्ने यस्तो काम गर्नु पनि राम्रो मानिने रहनेछ र राम्रो मान्नु रहन्छ भनेर पनि उल्लेख गरिएको छ। र गर्भवती स्त्री कमजोर वा अपाङ्गलाई छोटो बाटो नछोड्ने उल्टै धक्काएर हिँड्ने व्यक्तिको समेत अल्पायुमा निधन हुने शास्त्रमा उल्लेख गरिएको छ। श्रोताहरू, मैले जो छोटो नङ सम्बन्धी चर्चा गरेँ, नङ टोक्नु नहुने रहेछ, नङ टोक्दा के हुन्छ, र योभन्दा अगाडि मैले दाह्री सम्बन्धी कपाल सम्बन्धी मैले प्रस्तुत गरेँ र यसलाई पनि हामीले पालना गर्नुपर्छ, किनभने हिन्दूले मान्यता गर्दै आएको, हिन्दूले नभएर अरू विभिन्न धर्मग्रन्थमा पनि उल्लेख गरिएको हुनसक्छ भन्दै श्रोताहरू, कार्यक्रम अर्को पाँचौँ चारौँ श्रृङ्खला चारो सङ्गीतिक कोसेली राख्ने बेला भएको छ। चौथो सङ्गीतिक कोसेली अन्तर्गत रहेको छ मङ्सिर महिना, बिहेको माहौल रहेको छ र नेपाली पञ्चे बाजाका साथ र नवराज गोरसैनीको र गीता देवी कोइरालाको आवाजमा रहेको नेपाली पञ्चे बाजाको गीत प्रस्तुत गर्न चाहन्छु। स्वीकार्नुहोस् यो गीत, त्यसपछि म अर्को सांगीतिक कोसेली लिएर आउनेछु।
पराईको घर माइती घरमा बस्ने पोको सारा दुख पीरा नमान जन्म लियो अर्काको घर जान यस्तै घरमा छोरीको भान ठान जानै पर्छ पराईको घर माइती घरमा बस्ने पोको सारा को मान
श्रोताहरु, यो पञ्चे बाजाको आवाजमा रहेको गीत नवराज गोरसाइनीको र गीता देवी कोइरालाको आवाजमा रहेको गीत अनि केही पञ्चे बाजाको साथमा घन्केको छ र जुन छोरी चेली अर्काको घरमा परै घरमा जाने जुन परम्परा छ यसै गीतलाई मङ्सिर महिनामा मैले गीत आज प्रस्तुत गर्न चाहेँ जोड्न चाहेँ र मङ्सिर महिना जो जो विवाह बन्धनमा बाँधिनु भएको छ सम्पूर्ण श्रोताहरूलाई उहाँहरूलाई सुख दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अब भने म श्रोताहरू तपाईँहरूलाई चिन्तातिर ध्यान आकर्षण गर्न चाहन्छु। अब चिन्ता सुरु हुन केही बेर बाँकी छ। धामी झाँक्री यहाँ भेला भइसक्नु भएको छ। झोल ढ्याङ्ग्रा झ्याल मठ्याङ्ग्रा र माला छाला लिएर कुखुरा भाले अन्डा सन्डा यहाँ तयार भइसकेको छ। सेउदी तयार भइसकेको छ भने अब यहाँहरूलाई म ध्यान आकर्षण गराउँदै चिन्तापट्टि रहन चाहन्छु। प्रेम राजा महतको आवाजमा रहेको यो गीत छोड्दै आजको लागि कार्यक्रम वैशव साङ्गेलाबाट बिदा हुन चाहन्छु। कार्यक्रम वैशव साङ्गेलामा एक घन्टा सुनिदिएर यहाँहरूले मलाई साथ दिनुभएकोमा यहाँहरूलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। अर्को र यहाँहरूलाई एक घन्टा साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद र आगामी आइतबार 6:30 बजेसम्मका लागि बिदा हुन चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्, मङ्गलमय रहोस्। हवस् त, नमस्ते, शुभ सन्ध्या।
बने राजा बने रानी बने बासिनी चौध बुवा न कि दानी चौधै अञ्चल पचहत्तरै जिल्ला कि दानी सत्य देवी महारानी पाउ मासी रै राखी कोटी कोटी नमस्कार छ है कसै बरी रिसानी भए माफ गरिदेऊ है परमेश्वरी हामी भने पोत परु लजा कुरा खाँदै बन बन घुम्दै खेली हिँड्ने बालो महिना चुनी कुम्भकर्ण पर्वतदेखि हिमालय पर्वतसम्म खेल्दै हिँड्ने वनवासीको बने राजा बने रानीलाई कोटि कोटि नमो नमस्कार सेवारो है सेवारो
मेरा